यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे पनि मन्त्री परिषदमा छलफल। रेशम चौधरीलाई आम माफी दिन सरकारले पठाएको पत्रमाथि कानून बमोजिम कार्यवाही गर्न राष्ट्रपति कार्यालयद्वारा गृह मन्त्रालयलाई पत्राचार। एमालेको संसद अवरोधका कारण सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम प्रभावित। नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा अभियुक्तहरूको बयान शुरू। एक वर्षभित्र यातायात साधन चल्ने गरी नागढुङ्गा सुरुङ मार्ग निर्माण अघि बढ़ाइएको भौतिक मन्त्री प्रकाश ज्वालाको भनाई। र युक्रेनी शहर डिनिपरो स्थित स्वास्थ्य संस्थामा रूसको क्षेप्यास्त्र आक्रमण, कम्तीमा दुईजनाको मृत्यु, 30 बढ़ी घाइते।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाको लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो। बैठकले संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढ़ाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको थियो। हिजै बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको एजेण्डाबारे पनि छलफल भएको मन्त्री ज्वालाले बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठक पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरीबारे उठाइएको प्रश्नलाई लिएर नेकपा एमाले गरेको विरोधका कारण स्थगित भएको छ। एमालेको अवरोधका कारण सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा सांसदहरूले उठाउनुभएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाब दिने कार्यक्रम हिजो प्रभावित भएको छ। यसअघिको प्रतिनिधि सभाको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा पशुपतिमा सुनको जलहरी लगाउँदा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गर्नुभएको थियो। त्यसको विरोध जनाउँदै एमाले वर्तमान सरकारले जलहरी सुन वा पित्तल के को हो भन्ने जवाब नदिँदासम्म संसद चल्न नदिने अडान लिएको छ। संसद अवरोधका सन्दर्भमा बोल्नुहुँदै एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङले सदन अवरूद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाएको आरोप गम्भीर भएकाले कि त त्यसको पुष्टि हुनुपर्ने नभए माफी माग्नुपर्ने आफूहरूको धारणा रहेको बताउनुभयो। हिजो पटक पटक सभामुखको अग्रसरतामा तीन दलको बैठक बस्दा पनि सहमति हुन नसकेपछि सूचना टाँस गरेर संसद बैठक स्थगित गरिएको थियो। आज 4 बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानवाधिकारको सम्मान, संरक्षण र सम्वर्धन गरी मानवाधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 23 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेख गरिएको मौलिक हक कार्यान्वयनका लागि ऐनहरू जारी भइसकेको र केही विचाराधीन विधेयकहरू पारित गराउन सरकार प्रयासरत रहेको बताउनुभयो।
मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु। मानव अधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहँदै आएको छ। संविधान जारी भए पश्चात देशको प्राथमिकता मौलिक हकहरूको कार्यान्वयन तथा आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्नु रहँदै आएको छ। देशको बदलिँदो परिस्थितिमा आयोगको प्राथमिकता पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा केन्द्रित भएको छ र हुनु पनि पर्दछ। नेपालको संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयनका लागि दर्जनौं ऐनहरू जारी भइसकेको अवस्था आजको दिनमा छ। केही विचाराधीन विधेयकहरू पारित गराउन सरकार प्रयासरत रहेको जानकारी गराउन चाहन्छु।
प्रधानमन्त्री प्रचण्डले आयोगका सिफारिश कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौताको घरेलु मोडल जस्तै संक्रमणकालीन न्यायलाई पनि घरेलु मोडलबाटै पीड़ितलाई न्यायको अनुभूति र विश्वका लागि अनुकरणीय हुने गरी प्रक्रिया टुंगाउने गरी काम भइरहेको उल्लेख गर्नुभयो। उहाँले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा रहेको र त्यसमा राष्ट्रिय मानवाधिकारको पनि रचनात्मक सहयोग रहने विश्वास आफूले गरेको बताउनुभयो। कार्यक्रममा मानवाधिकार आयोगका अध्यक्ष तोप बहादुर मगर, गैर सरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, मानवाधिकार आयोगका सदस्य लिली थापा लगायतले मानवाधिकारको अवस्थाबारे बोल्नु भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको दावी गर्नुभएको छ। एमालेको मुख्यालयमा हिजो शुरू भएको स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुई दिने अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजिएको भन्नुहुँदै त्यसमा एमालेको संलग्नता नरहेको दावी गर्नुभयो। उहाँले एमाले विरूद्ध संसदमा आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्यपक्षका सांसदहरूले बोलेकाले संसद अवरूद्ध गरिएको स्पष्ट पार्नुभयो। काठमाण्डु जिल्ला अदालतले नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा अभियुक्तको बयान शुरू गरेको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद नेउपानेको इजलासमा बयान शुरू भएको हो। सरकारी वकिलको कार्यालयले बुधबार काठमाण्डु जिल्ला अदालतमा दायर गरेको ठगी, लिखित कृत्य, राज्य विरूद्धको कसूर र संगठित अपराधको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा परेको छ। सरकारी वकिलको कार्यालय काठमाण्डुले एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँड, पूर्व सभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायतका 30 जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै 145 जना भन्दा बढ़ीसँग 28,84,00,000 रूपियाँ मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाण्डुको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले 30 जना विरूद्ध मुद्दा चलाउन राय दिएको हो। सोही रायका आधारमा सरकारी वकिलको कार्यालयले पक्राउ परेका 16 जना र फरार रहेका 14 जना गरी 30 जना विरूद्ध 4 छुट्टा छुट्टै मुद्दा दायर गरेको छ। यसैबीच नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न अभियोगमा प्रहरीले थप 1 जनालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी मर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। मर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको काठमाण्डु प्रहरी परिसरका प्रमुख दान बहादुर कार्कीले बताउनुभयो। राष्ट्रपतिको कार्यालयले टीकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको आम माफीको विषयमा कानून बमोजिम निर्णय गर्न फाइल गृह मन्त्रालयमा पठाएको छ। यसअघि आम माफी दिने विषयमा राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको थियो। अदालतको फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानून बमोजिम गर्नु भनेर राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। टीकापुर घटनामा परि शहादत प्राप्त गर्नुभएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिनुभएको निवेदनलाई पनि राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा पठाएको छ। जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका 2 सांसदलाई निष्कासन गर्ने सिफारिश गरेको छ। हिजो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कार्यवाही गर्दै सांसद पदबाट निष्कासन गर्न सिफारिश गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो। पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कार्यवाहीका लागि सिफारिश गरिएको उहाँले बताउनुभयो। पार्टी अध्यक्ष सीके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि प्रवक्ता सिंहले बताउनुभयो। जनता समाजवादी पार्टी जसपाको संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ। जसपा संसदीय दलका नेता एवं अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान 2078 अनुसार प्रदीप यादवलाई हिजो प्रमुख सचेतकमा नियुक्त गर्नुभएको सो पार्टीले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक साताभित्रै बिरामीले महसुस हुने र सुधार देखिने गरी वीर अस्पतालको सेवा सुधारमा लाग्न वीर अस्पतालको नेतृत्वलाई निर्देशन दिनुभएको छ। हिजो वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाई, सैयाबारे वेबसाइट मार्फत जानकारी र सघन उपचार कक्षमा सैया थप्दै सेवा सहज रूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिनुभएको हो। मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नयू सैयाको सघन उपचार कक्ष यस एक साताभित्रै सञ्चालनमा ल्याउन पनि निर्देश गर्नुभयो। उहाँले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मीहरूलाई कार्यालय अवधिभर नबसे कार्यवाही गरिने चेतावनी पनि दिनुभयो। त्यस अवसरमा मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका निमित्त उपकुलपति भूपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाबारे जानकारी गराउनु भएको थियो। प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिशनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्नुभएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा काभ्रेमा हिजो आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले केही संचार माध्यमले सेनाले हतियार खरिद गर्दैछ भन्ने खालका समाचार सम्प्रेषण गरिरहेको सन्दर्भमा सेनालाई चाहिने आवश्यक हात हतियार यसअघि नै पर्याप्त मौजात रूपमा रहेकाले अहिले हात हतियार किन्नुपर्ने आवश्यकता नरहेको प्रश्न पार्नुभयो। प्रधान सेनापति शर्माले चीन सरकारसँग विक्रम सम्वत 2045 साल यता हतियार सम्बन्धी कुनै विषय नउठेको र चीनबाट हतियार खरिद पनि नगरिएको स्पष्ट पार्नुहुँदै जुनसुकै देशबाट हतियार खरिद गर्नु परेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन नीति र नियमको परिधिभित्र रहेर प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सुरुङ मार्गको कामलाई तीव्रता दिई आगामी वर्षभित्र यातायात साधन चल्ने गरी सम्पन्न गरिने बताउनु भएको छ। नागढुङ्गा सड़कको पूर्वाधार र सुरुङ मार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा हिजो उहाँले सबै समस्या समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै पनि बहानामा काम रोक्न नपाउने बताउनुभयो। मुआवजा सम्बन्धी समस्याको छिटै समाधान निकालिने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरी सेवा दिने विषयमा मन्त्रालय गम्भीर रहेको उहाँले बताउनुभयो। आगामी दशैं आसपासमा टनेल जोड़िने र त्यसपछि अन्य पूर्वाधारको काम अघि बढ़ाइने सड़क आयोजनाले जानकारी दिएको छ। जाइकाको सहयोगमा सुरुङ मार्गको निर्माण भइरहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्मा कांग्रेसको केन्द्रीय सूचना संचार तथा प्रचार विभागको प्रमुखमा मनोनित हुनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उहाँलाई पार्टीको विधान बमोजिम विभागको प्रमुखमा मनोनयन गर्नुभएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल न्यूजील्याण्डतर्फ प्रस्थान गर्नुभएको छ। न्यूजील्याण्डको अकल्याण्ड शहरमा हुने 70औं माउन्ट एभरेस्ट सेलिब्रेशन डेमा सहभागी हुन उहाँ हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको हो। तुन्जिङ निर्गेश शेर्पा र एडमन्डन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गर्नुभएको 70 वर्ष पुगेको अवसरमा न्यूजील्याण्डमा आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने एकीकृत समाजवादीले जनाएको छ। सप्तरीको राजविराज सखडा सड़क खण्ड अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका तीनमा हिजो मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा परि स्थानीय श्याम कुमार यादव र विकास कुमार खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका तीन स्थित एउटा घरबाट चोरी गरिएको 61 लाख रूपियाँ मूल्य बराबरको सामानसहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी जेठ 3 गते विराटनगर 3 पीपल चोक स्थित जय किशोर चौधरीको घरबाट 20 तोला सुन र 36 किलोग्राम चाँदी गरी जम्मा 61 लाख रूपियाँ बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका 12 बस्ने 21 वर्षीय राजकुमार कामत, सोही वड़ाका 19 वर्षीय बीपी कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा जनकपुर धाम उपमहानगरपालिका 11 का वड़ाध्यक्ष र सचिवलाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। सन् 2023 को हज यात्राको तयारी अन्तिम चरणमा पुर्याइएको नेपाल हज समितिले जनाएको छ। हालै जिम्मेवारी पाउनुभएका समितिका अध्यक्ष मकबुल मियाको नेतृत्व मार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी लिइएको र हज यात्राका लागि 1092 जनालाई छनौट गरी जेठ 16, 17, 18, 20, 21 र 22 गतेको उड़ान मार्फत त्यसतर्फ पठाउने तयारी गरिएको समितिले जनाएको छ। गृह मन्त्रालय र साउदीको हज तथा उमरा मन्त्रालयको आग्रहमा समितिले हज यात्राको व्यवस्थापनको जिम्मेवारी लिएको र तदनुरूपको काम अघि बढ़ाएको हज कमिटिले जनाएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जनताले स्वतन्त्र ढंगले आफ्ना कुरा राख्न पाइरहेका छन् भने विकासको प्रक्रिया गाउँ एवं दूरदराजसम्म पुग्दै गएको छ। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
गणतन्त्र स्थापना पश्चात पालपाली नागरिकले के कस्तो अनुभूति गरे त?
एउटा सबल पक्ष के भेटिन्छ भने जनताको चेतनाको स्तर भने धेरै माथि गइसकेको छ। यसलाई सबल र सक्षम र सकारात्मक रूपमा लिने चाहिँ मैले आफूले त्यसरी लिएको।
गणतन्त्र स्थापना भएपछि महिलाहरूको अधिकार सुनिश्चित भएको छ, रोजगारीको क्षेत्रमा पनि महिलाहरूले सहज तरिकाले पहुँच भएको छ भने आम नागरिकले स्वतन्त्र पूर्वक जीवन यापन गर्न पाएको छ।
जनताहरूले स्वतन्त्र रूपमा हिडुल गर्न पाएका छन्, आफ्नो अधिकार प्रयोग गर्न पाएका छन्, शान्ति सिर्जना भएको छ।
संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको वकालत गरेकोले पत्रकारलाई स्वतन्त्रता पूर्वक समाचार लेख्न र सम्प्रेषण गर्न पाउने अवस्था आएको बताउनुहुन्छ नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति प्रसाद नेउपाने।
संविधानले ग्यारेन्टी गरिएका मौलिक हकहरू कार्यान्वयन तर्फ अगाडि बढेका छन्। विश्वले मान्दै आएको चौथो अङ्ग जुन वाचडगको भूमिकामा रहने संचार कर्मीहरूले पनि आफूले देखेका कुराहरूलाई जस्ताको तस्तै गरिकन सम्प्रेषण गर्ने, जनताहरूलाई सुशिक्षित गर्ने र त्यसको ज्ञान छर्ने काममा पत्रकारिता क्षेत्र क्रियाशील रहँदै आएको छ।
दोस्रो संविधान सभाबाट 2072 असोज 3 जारी संविधानले गणतन्त्रलाई संस्थागत गरेको छ। अझै पनि सबै नेपालीको भावनालाई समेटेर अगाडि बढ्नु आवश्यकता हो। जनताले आफ्नै नेतृत्व छनौट, स्वतन्त्रता, आवश्यकता पहिचान र माग गर्न पाउने गणतन्त्रले बनाएको बताउनुहुन्छ बुद्धिजीवी बुद्धि प्रसाद शर्मा।
जनताले निर्वाध रूपमा आफ्ना मनमा लागेका कुराहरूलाई व्यक्त गर्ने र आफ्नो आवश्यकताहरूलाई पहिचान गरेर त्यसको माग गर्नलाई
जनताले सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा पाएको अनुभूति भएको धारणा राख्नुहुन्छ रिद्धिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की।
एउटा 40-50 हजारको पैसाको लागि पनि काठमाडौँ सिंहदरबार धाउनु पर्ने, त्यसपछि साना चाहिँ कामहरूको लागि पनि जिल्लामा काठमाडौँमा धाउनु पर्ने जुन अवस्था थियो त्यो अवस्थाबाट चाहिँ जनताहरूले सिपाएर आफ्नै ठाउँबाट आफ्नै घर आँगनबाट धेरै खालका चाहिँ सिफारिसका कुराहरू, स्वास्थ्यका कुराहरू, शिक्षाका कुराहरू, विकास केन्द्रका कुराहरू, यी सबै कुराहरू चाहिँ आफ्नै घर आँगनबाट प्राप्त गर्न पाउँदाखेरि जनतामा एक खालको उत्साह, एक खालको आशा र एक खालको भरोसा चाहिँ स्थानीय तहको सरकारप्रति चाहिँ भएको मैले महसुस गरेको छु।
गणतन्त्र प्राप्ति पश्चात संघीयता र धर्मनिरपेक्षता जस्ता विषय देशमा कार्यान्वयनकै अवस्थामा छन्। मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष कृष्ण रावल।
स्वतन्त्र ढंगले कामहरू गर्ने, स्वतन्त्र ढंगले जिउने कुराहरू भएको छ, मौलिक हक अधिकार सुनिश्चित हुनु नै अथवा जनताले त्यसलाई स्वतन्त्र ढंगले उपभोग गर्न पाउनु नै यो लोकतान्त्रिक गणतन्त्रको सफलता हो भनेर हामी नागरिक समाजको तर्फबाट हामीले त्यसलाई बुझ्न सक्छौ।
जनताको शासन स्थापित गर्ने पद्धति नै गणतन्त्र भएकाले यसको श्रीवृद्धिमै राजनीतिक दल, आम नागरिक तथा सरकारवाला निकायको चासो हुनु पर्दछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पाबाट प्राप्त रिपोर्टपछि अब अर्को रिपोर्टतर्फ। कैलालीको चुरे गाउँपालिकामा बस्दै आएका पहिरो पीड़ितका टहराहरूमा वन कार्यालयले डोजर चलाएपछि उनीहरूको विचल्ली भएको छ। लोकु सिंह ठकुरीको यो रिपोर्ट।
2076 सालमा आएको पहिरोले घरबार विहीन भएका उनीहरूलाई गाउँपालिका, स्थानीय प्रशासन र वन कार्यालयको समन्वयमा चुरी गाउँपालिका 4 स्थित पनेरूगढ़ा र टाँगगढ़ामा अस्थायी रूपमा राखिएको थियो। अर्को विकल्प नभएसम्मका लागि सो क्षेत्रमा बस्न दिने सहमति भए पनि अहिले भने उनीहरूलाई हटाइएको छ। स्थानीय प्रशासन तथा वन कार्यालयले आफ्ना अस्थायी टहरा, खानेपानी तथा बाल बालिकाहरूले अध्ययन गरिरहेको बाल विकासमा डोजर चलाएर विचल्ली पारेको पीड़ितहरूको भनाइ छ।
सब सामान बोल दिन्छु भनेर टेन्टर सब बोले, अनि हामी अब बस्ने कहाँ, सामान राख्ने कहाँ, बाल बच्चा राख्ने कहाँ, बाल बच्चाको पढाइ बिग्रियो।
पानीको ट्याङ्की अब पालिकाले 17-17 लाख रुपियाँ गत वर्ष मात्रै त्यो ट्याङ्की बनाएको थियो, बाल विकास दिएको थियो, त्यसलाई पनि तहस नहस पारेर अहिले त्यहाँ आगो भन्दा अर्को चिज छैन, त्यहाँको आगोले अरू जंगल पनि जलिया छन्, त्यस्तो अवस्था छ।
सत्य तथ्य छानबिन गरेर पीड़ितको व्यवस्थापन गरिनुपर्छ।
पहिरोले निरीह बनाएका उनीहरूको सरकारले नै विकल्प खोज्नुपर्ने माग छ। लाला बाला सहित विचल्नीमा परेका 224 घर परिवारले व्यवस्थापनको माग गर्दै प्रदेश सरकार तथा जिल्ला प्रशासन चाहिरहेका छन्। जनताको समस्यालाई गम्भीर रूपमा लिनुपर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले नै उल्टै धम्की दिएको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले दुखेसो गर्नुभयो।
वन मन्त्रीले यति भन्नुभयो, यिनलाई कोली उठाएर ल्यायो, यिनलाई थुन्नुपर्छ, यिनलाई जेल हाल्नुपर्छ भनेर पनि वन मन्त्रीले उल्टो फर्काउनुभयो, यो कुरामा हाम्रो आपत्ति छ।
अस्थायी रूपमा बस्न दिएको क्षेत्रमा गैर पीड़ितहरूको संख्या समेत बढ़न थालेपछि वनले यस्तो कदम चालेको बताइएको छ। अतिक्रमण व्यापक रूपमा बढ़न थालेपछि गाउँपालिका, स्थानीय प्रशासन र वन कार्यालयको समन्वयमा उनीहरूलाई त्यहाँबाट हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो।
वैशाख 27 गते वन अतिक्रमण नियन्त्रण समितिको बैठक बसेर उहाँहरूलाई चाहिँ त्यहाँ 7 दिने म्याद दिइएको छ। त्यसमा चाहिँ नि पालिकाहरूको पनि सहमति हो।
वनले पीड़ितका तहरामा आगजनी गरेपछि वृद्ध वृद्धा, बाल बालिका तथा गर्भवती महिलाहरू बढ़ी समस्यामा परेका छन्। उनीहरू अहिले भोकै र प्यासै सड़क छेउमा खुल्ला आकाश मुनि बस्न बाध्य भएका छन् भने बाल बालिकाहरू समेत शिक्षाबाट वञ्चित भएका छन्। उनीहरूको वैकल्पिक र दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्ने अहिलेको आवश्यकता छ। लोकु सिंह ठकुरी, रेडियो नेपाल, कैलाली।
अब केही अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनी शहर डिनिपरो स्थित एउटा स्वास्थ्य संस्थामा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा 2 जनाको मृत्यु भएको छ। घटनामा 30 जना भन्दा बढ़ी घाइते भएका छन्। घाइते हुनेमा 3 देखि 6 वर्षसम्मका बाल बालिका समेत रहेका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले स्वास्थ्य संस्थामाथिको आक्रमण निन्दनीय रहेको प्रतिक्रिया दिनुभएको छ। युक्रेनीले गर्ने भनेको प्रति आक्रमणलाई लक्षित गर्दै रूसले युक्रेनमाथि केही साता आक्रमणलाई तीव्र पारेको छ। जापानमा गोली र छुरा प्रहार गरी 4 जनाको हत्या गर्ने 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। नागानो भन्ने ठाउँमा आक्रमणकारीले 1 जना महिलालाई छुरा प्रहार गरेको थियो भने 2 जना प्रहरीलाई गोली हानिएको थियो। घटनामा पक्राउ परेका 31 वर्षीय आक्रमणकारी मासानोरी आबाकु नगर प्रमुखका छोरा रहेको स्थानीय संचार माध्यमहरूले उद्धृत गरेका छन्। जापानमा यस्ता घटनाहरू विरलै हुने गरेको भए पनि गत जुलाईमा पूर्व प्रधानमन्त्री सान्जे आबेकै गोली हानी हत्या गरिएको थियो। आक्रमणकारीले महिला 1 जनासहित 4 जनाको हत्या गरेको कारण भने खुलाइएको छैन। अमेरिकाका प्रसिद्ध प्रविधि उद्योगपति एलन मस्कको कृत्रिम मानव मस्तिष्क स्नायु प्रत्यारोपण कम्पनीले मानिसमा पहिलो परीक्षण गर्न सहमति पाएको छ। अमेरिकाको खाद्य तथा औषधि विभागले मस्कको कम्पनीलाई सो प्रविधि मानिसमा परीक्षण गर्न अनुमति दिएको छ। गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनका कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको अन्तर्राष्ट्रिय संचार संस्था सीएनएनले उल्लेख गरेको छ। सन् 2022 अन्त्यमा 0.5% संकुचनमा आएको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन यस वर्षको 3 महिनामा 0.3% घटेको आधिकारिक तथ्याङ्कहरूले देखाएको छ। संघीय तथ्याङ्क कार्यालयले अघिल्लो त्रैमासिकको तुलनामा कुल ग्रास उत्पादनमा 0 वृद्धिको अघिल्लो अनुमानलाई थप घटाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गर्दै सन् 2030 दिगो विकास लक्ष्यका सबै सूचक हासिल गर्न सक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न भनेको छ। दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठकले दिगो विकास लक्ष्यको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने र यसमा सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने लक्ष्य प्राप्तिका लागि रणनीति बनाई लागू गर्ने निर्णय गरेको थियो। लक्ष्य प्राप्तिका लागि सबै प्रदेश र स्थानीय तहले समेत आन्तरिक रणनीति तयार पार्नुपर्नेछ। नेपाल राष्ट्र बैंकले 29 अर्ब 13 करोड़ रूपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोल कबलको प्रक्रियाबाट उक्त परिणामको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ। यही जेठ 14 गते आइतबार बोल कबल गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ। पछिल्लो पटक बिक्री गर्न लागि ट्रेजरी बिल 28 दिने अवधिदेखि 364 दिने अवधिसम्मका रहेका छन्। आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले त्यस्तो ट्रेजरी बिल बिक्री गर्न लागि हो। नेपाल राष्ट्र बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज 7.91% बराबर रहेको छ। नेपाल चेम्बर अफ कमर्सले भन्सार तथा कर राजस्व सम्बन्धमा वृहत अन्तर्क्रियाको आयोजना गरेको छ। भन्सार प्रशासनलाई चुस्त बनाई करको दायरा फराकिलो बनाउनु पर्ने विषयमा चेम्बरले वस्तुगत संघ एवं आबद्ध संस्था र व्यवसायीहरूसँग छलफल गरेको हो। छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरूले निर्यातमा सहजीकरण एवं करको दायरा बढ़ाउन सरकारसँग माग गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष मल्लले भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याबको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउन समेत आग्रह गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पुर्याउनु पर्नेमा जोर दिनु भएको थियो। त्यसै गरी कर राजस्वका सम्बन्धमा स्थानीय तहले आफू खुशी कर निर्धारण गर्दा उद्योग व्यवसाय चलाउन समस्या भएको पनि उहाँहरूको गुनासो थियो। देशमा बढ़दो बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने गरी नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा रोजगार मेलाको आयोजना गर्ने भएको छ। यही जेठ 16 र 17 गते महासंघको सचिवालय टेकुमा आयोजना हुने रोजगार मेला नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गर्न लागि नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरू मार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सिप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एन्टी फाइबरको शुभारम्भ गरेको छ। जेठ 10 गते कालीकोट र जेठ 11 गते जुम्लामा एन्टी फाइबर सेवाको शुभारम्भ गरेको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले जानकारी दिनुभयो।
भुवनाचार्य अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलिरही, पहाड़ी भागका केही स्थानमा मेघगर्जनसहित मध्यमदेखि हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस, वर्षा 17.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 87%। आज दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्री परिषदको निर्णय, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे पनि मन्त्री परिषदमा छलफल, रेशम चौधरीलाई आम माफी दिन सरकारले पठाएको पत्रमाथि कानून बमोजिम कार्यवाही गर्न राष्ट्रपतिको कार्यालयद्वारा गृह मन्त्रालयलाई पत्राचार, एमालेको संसद अवरोधका कारण सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाब दिने कार्यक्रम प्रभावित, नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा अभियुक्तहरूको बयान शुरू, एक वर्षभित्र यातायात साधन चल्ने गरी नागडुंगा सुरुङ मार्ग निर्माण अघि बढ़ाइएको भौतिक मन्त्री प्रकाश ज्वालाको भनाई, र युक्रेनी शहर डिनिपरो स्थित स्वास्थ्य संस्थामा रूसको क्षेप्यास्त्र आक्रमण, कम्तीमा 2 जनाको मृत्यु, 30 बढ़ी घाइते। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।